मेरे बच्चे, खुदा जानता है कि मेरी नजर में तुम्हारे और मुख्तार के दरमियान कोई फर्क नहीं। तुम्हारा गम तुम्हारी माँ दुम्मा का गम और तुम्हारे भाई मुख्तार का गम है। मैं तुम्हें ये कहने नहीं आई हूँ कि गम न खाओ और बेताबी ना करो। बीवी और बच्चे का दाग जानलेवा होता है। हम सभी मौत के रास्ते के राही हैं। हजरत इज़राइल किसी का लिहाज नहीं रखते। अपनी माँ की मानो तो मैं कहती हूँ कि इस गम को इतना खुद पर तारी ना कर लो कि ये तुम्हें खाना नशीन करके तुम्हारे दुश्मन की खुशी का बाइस बन जाए।
यह काश श्री बानो महल से जाने में जल्दी से काम ना लेती। मैंने उसे बहुत रोका मगर गोया महल के तमाम दरों दीवारों से बहुत छुपने लगे थे। यहाँ पर शायद मौत उसके इंतजार में थी और उसे महल से खींच कर ले आई। इंसान चाहे कुछ भी कर ले अपनी मौत से नहीं भाग सकता।
मैं आपके आंसुओं के साथ आंसू बहाने और यूं अपने आप को सुकून देने के लिए आई हूं। शीरीन और हैदर के दाग ने हम सबको सौगवार कर दिया है। मैं जानती हूं कि आपका दर्द बहुत बड़ा है। श्री उस मोती की सी थी जो आपके पास देर से आई और जल्दी चली गई। ये भी इश्क के राह और रस्म है कि आप तन्हाई को अपना रफीक बना बैठे हैं। श्री महल से इसलिए गई ताकि जो से मतलूब था उसे पा।
अरे भाई रानी मलका आलिया, अपना बोरिया बिस्तर बांध दो। आज से हम अरब अशराफ की आंखों में धूल झोंकने के लिए जो ईरानी निजात की तहकीर करते हैं कूफे के महल में रहेंगे।
क्या मतलब?
मतलब ये कि अब से तमाम उमरा वजरा और कयाम मुख्तार के तमाम सरकर्दा अफराद अपने घर वालों समेत कसर कूफे में रहेंगे। ये अमीर मुख्तार का हुक्म है।
तुम्हें बचपने की सूझी है क्या? तुम्हें वाकई खुशी हो रही है?
बहुत खुशी हो रही है मुझे शीरी बानो। मैं तो इतना खुश हूँ कि मेरा दिल चाह रहा है कि चीख चीख के सुनाऊं ताकि मेरी आवाज तमाम अरब के जाहिल कौम परस्तों को पहुंचे। सालों से अरब की जहालत ने हमारी निजात की तहकीर की है। आज हमारी खुशी का दिन है। तुमने क्यों मुंह बना लिया शीनी?
कियान, तुम जब भी अरबी और ईरानी निजात की बातें करते हो मुझे बहुत डर लगता है। तुम अली के शिया हो। अली का चाहने वाला कौमी और नस्ली तासुबात की बातें नहीं करता।
मैं जानता हूं शीरी, तुम यकीन करो मैं ये सब जानबूझकर नहीं कर रहा, मगर सालों साल जदों को तौहीन और तहकीर देखने के बायस मैं मजबूर हो गया कि अपनी खुशी का इजहार करूं। मैं बच्चों की तरह खुशी से उछल रहा हूं कि असीदी का वक्त खत्म हो गया है, अब आजादी और सरदारी का वक्त है। उठो, हमें जल्द से जल्द घर से निकल जाना चाहिए।
बहुत सी औरतों की आरजू होती है कि उनका महलों जैसा घर हो। शायद तुम्हें यकीन ना है कियान, मैं अपने इस पुरसुकून घर का महल से तबादला करने पे तैयार नहीं हूं। हमारा महल से क्या वास्ता?
देखो शीरी, मसलहत कयाम का तकाजा है। हमें ना चाहते हुए भी कुछ अरसा महल में रहना होगा।
कैसी मसलहत कियान? आप लोगों का ये दावा है कि आपका क्याम मौला अली की खूबू रखता है। मौला अली महल में ठहरे थे क्या?
तुम कैसी बातें कर रही हो शीरी? हमें हमेशा हमेशा के लिए महल में थोड़ी रहना है। क्याम के दुश्मनों ने और अहले शर ने क्याम को बर्बाद करने की ठान ली है। इब्राहिम और उसकी फौज के जाने से कूफा क्याम के सिपाहियों से खाली हो गया है। मेरे जासूसों ने इत्तला दी है कि शिम्र और शबस जैसे खबीसों ने यह मंसूबा बनाया है कि कयाम के सरकर्दा अफराद के घरों पर हमला करके उनके घर वालों को लुकमा बना ले और कयाम को घुटने टेकने पर मजबूर कर दे।
मैंने तुमसे इश्क का बंधन जोड़ा है कियान, अगर तुम मेरी जान भी मांग लोगे तो दरेग नहीं करूंगी। काश मुख्तार दुश्मन की चालबाजियों से निमटने के लिए कोई बेहतर हल ढूंढता। मैं जहन्नुम जाने के लिए राजी हूँ मगर कसर नहीं।
शीरीन का कातिल हूं, शीरीन का कातिल हूं।
कातिल हूँ शिरी। मैंने अपने हैदर को मार डाला।
खुदा की पनाह, बेचारा पागल होता जा रहा है।
बकवास मत करो रारिया, बात करने से पहले मौका महल देख लिया करो।
मैंने कोई गलत बात तो नहीं की, आप खुद तो देख रही हैं, कुछ ज्यादा ही पागल हो गया है।
मैं ही शीरी और हैदर की मौत का बायस बना,
तुझे उर्मिला को मारने की ऐसी क्या जिद थी बदबख्त, बदबख्त।
अपने आप को संभालो ज्ञान, तुमने अपना फर्ज निभाया है, अपने आप को कसूरवार क्यों ठहराते हो?
हमने गलत रास्ता इख्तियार कर लिया था।
हम? यानी कौन लोग?
यानी वो तमाम लोग जो खूने हुसैन के इंतकाम के बहाने तलबगार हुकूमत थे।
तो इसका मतलब तमाम शहदा का खून मुख्तार के सर है।
मैं मुख्तार को कुछ नहीं कह रहा, मैं फिलहाल सिर्फ अपना गरीबान नोच रहा हूँ। मेरी आज की ये मुसीबत मेरे अमाल की सजा है, हट जाने की सजा से रात मुस्तकीम से।
क्या तुम मुख्तार से जुदा होना चाहते हो?
मैं अपने अंदर के शैतान से जुदा होना चाहता हूँ।
कयान के इस्तीफे देने की खबर मुख्तार की कमर तोड़ देगी। दुम जान, ये खबर आप ही मुख्तार को सुनाइए, मुझ में तो उसकी हिम्मत नहीं है।
मैं तो कहती हूँ कि मुख्तार को बहुत खुश होना चाहिए, उसने ईरानियों से दोस्ती का खमियाजा कुछ कम नहीं भुगता। इसके अलावा और भी बहुत सी बातें हैं, अगर कियान चला जाए तो अरब के बड़े बुजुर्ग मुख्तार से दोस्ती कर लेंगे।
आखिर तुम कब ईरानियों की दुश्मनी से दस्तबरदार होगी नारिया? कियान और मुख्तार बहुत पुराने दोस्त और साथी हैं, जवानी से एक साथ रहे, एक दूसरे के फिराक को नहीं सह सकते।
आपने सुन तो लिया दुम्मा जान, वो मुख्तार को कसूरवार ठहरा रहा था। अगर उसे शर्म आइल ना होती तो अपनी बीवी और बच्चों का खून भी मुख्तार के सर थोप देता।
इस्तग़फ़ार करो नारिया, क्या सौगवार है, बीमार है और बुखार में पड़ा है। अगर कोई गलत बात कह भी दे तो उसका कोई कसूर नहीं है।
बहुत उसने जन से काम लेती हो।
क्या हुआ दुम्मा जान? कियान किस हाल में है?
कियान को बहुत भयानक चोट पहुंची है बेटा, उसे ये तवक्को न रखो कि इतनी जल्दी कमर सीधी कर लेगा।
कियान बच्चा नहीं है अम्मा, उसने सारी जिंदगी जहाद किया है, जमाने का हर अच्छा बुरा सह चुका है। जिसने अशुर को दर्क कर लिया हो उसे इन मुसीबतों पर गलबा पा लेना चाहिए।
कुछ वक्त लगेगा बेटा, उसे कुछ अरसे इस तन्हाई में रहना होगा ताकि इस मुसीबत का दाग उसके लिए आसान हो जाए।
मुख्तार, तुम्हारा दोस्त कियान इस्तीफा दे चुका है, वो अब तुम्हारा साथ नहीं देना चाहता।
वो क्यों?
जाहिर सी बात है, कियान बीवी बच्चे का दाग उठाए और मुख्तार को ही गम ना सहे।
ये किस तरह का फैसला है औरत?
हकीकत कड़वी ही होती है मुख्तार, आखिर कियान का तुम्हें पीठ दिखा का इस्तीफा देने की क्या वजह है? मुख्तार ने उसकी बीवी और बच्चे को मारा है या हुरमला ने? अगर उसकी डाड़ी में कोई चोरों वाला टिनका ना होता तो वो हुरमला के खून का मजीद प्यासा हो जाता, ना के पीछे हट जाता।
बकवास बंद कर औरत, तुम्हारी जबान के बिच्छू ने हमेशा बेचारे कियान को डंक मारा है। आखिर तुम कब तक इस अंधी और जाहिलाना दुश्मनी को आगे बढ़ाना चाहती हो? अगर मैं ये कहूँ कि कियान का आज पीछे हटना तुम्हारे सालों से कीनातोजी की वजह से तो गलत ना होगा। आखिर कियान को मुख्तार के रकाब में क्यों रहना चाहिए जबकि उसे मुसलसल मुख्तार के घर वालों से तहकीर और तौहीन का सामना करना पड़ता?
मुख्तार, मैं पुलिस सिरात पे तुम्हें छोड़ूंगी नहीं। सुन रही हो उमरा, जब से बादशाहत मिली है इसकी आवाज ऊंची हो गई है। मुझे शक है तुम्हारे दिल में बाल बच्चों और अपनों की जरा सी भी मोहब्बत होने में। तुम्हारा बाप और भाई ईरानियों के हाथियों के पांव तले दबके मर गए और तुमने ना जाने कैसे अपना दिल ईरानियों को निकाल कर दे दिया है। तुमने वैसे भी ईरानियों के लिए बहुत कुछ किया है, जरा अपना तक तो ताज भी कियान को निकाल के दे दो ताकि तुम्हें नजर आए कि वो कैसे खुशी के मारे अपने बाल बच्चों का गम भूल जाएगा।
अगर मुझे खुदा का खौफ ना होता तो इस औरत को तलाक दे देता।
बेटा, अपने सब्र का सवाब जाया मत करो, मुख्तार तुम्हारी तरह के मर्दों को हामिले सब्रे अय्यूब होना चाहिए।
तुम कुछ बताओ उमरा, उम्मीद नहीं जाते कियान है कोई।
मुख्तार, कियान तुम्हारी रकाबत में मगलूब हो गया है।
रकाबत वो भी मुझसे?
हाँ, रकाबत वो भी तुमसे। उसने खतरनाक तरीन और मुश्किल तरीन कामों को अपने जिम्मे लेकर अपने आप को कैम का सबसे ज्यादा ताकतवर शख्स कहलवाना चाहा था। जब वो हुरमुला से लड़ने में शिकस्त खाता है और अपनी बीवी और बच्चे को भी गंवा देता है तो अपने आप को खो बैठता है। उसने तुम पर, तुम लोगों के कैम के अहदाफ पर शक किया है। उसका मानना यह है कि मुख्तार ने कयाम की राह में असल रास्ता खो दिया है।
ये कयास तो बिल्कुल बेतुका है उमारा। अगर कियान लड़ने की राह से मुनहरिफ हो गया है और अपनी खातिर तलवार नहीं चला रहा तो इसमें मुख्तार का क्या कसूर है?
तुम्हें उसकी मदद करनी होगी। ये जान लो कि कियान का दर्द कियान की हुकूमत का दर्द है जिसे जल्द से जल्द ठीक हो जाना चाहिए।
ज़हमत फरमाई अमीर।
मैं मुख्तार हूं कियान। तुम्हारा सालों अच्छे बुरे वक्त का दोस्त। हमारे दिलों को इश्क अली ने आपस में जोड़े रखा है। मक्तबे अली में अमीर हो या असीर, शाह हो या भिखारी, शर्त सरबुलंदी सिर्फ उसका इश्क है। तुम्हारी बहुत याद आ रही थी तो चलाया।
खुशामदीद मुख्तार।
तुम भी खुश रहो आधी राह के साथी। मुख्तार और कियान हो या न हो, अली का रास्ता और मजहब जिंदा रहेगा। आखिर कब तक सियापोश होकर ताजियत में रहना और हमसे दूर रहना चाहते हो?
मुझे नहीं मालूम मुख्तार। मैं न तो शीरीन के लिए अच्छा शौहर बन सका और न हैदर के लिए अच्छा बाप। मेरी सारी जिंदगी सिर्फ सफर और खतरों से भरी हुई थी। काश एक बार शीरीन अपना शिकवा बयान तो करती। वो मेरी जबरदस्तियों पर राजी रहती थी और कुछ भी ना कहती थी। मैं इस बात पे कोड़ रहा हूं कि शीरी और हैदर को बेबसी में मारा गया, यहां तक कि किसी ने उनकी चीख भी नहीं सुनी। काश उर्मला मुझे मार डालता, मुझे उसका बदला चुकाना हो। मेरी बीवी और बच्चे का कत्ल मेरे सर है जो कि इंतकाम की प्यास में उछल रहा था।
रास्ते की हकानियत पर शक वहां तक सही है जब तक ये कुफ्र तक न ले जाए। क्या तुम्हारे घर वाले मौला हुसैन के घर वालों से ज्यादा बेकस थे? जो जुल्म तुम पर हुआ वो हमारे मौला हुसैन पर होने वाले जुल्म के सामने सूरज को चराग दिखाने के बराबर है। जो भी इस राह में जितना ज्यादा मुकर्रब होगा वह ज्यादा मुसीबतें उठाएगा। खुदा की कसम, अगर सालों जो हम साथ मिलकर जुल्म और जोर से लड़े हैं, अगर एक बार भी मुझे तुमसे रश्क हुआ है तो वो यही होगा कि तुमने बीवी और बच्चे का दाग देखा और मुख्तार ने नहीं देखा। तुम इस वक्त हम सबसे ज्यादा मौला हुसैन से नजदीक हो। तुम्हारा दिल कैसे मानता है, तुम्हारा दिल कैसे मानता है कि रास्ता मुड़ के चले जाओ जालिम?
तुम रो रही हो मरा?
नहीं, मैं तो नहीं रोई।
तो बानो की आंखों पर घूमने वाले मोती प्यार की वजह से हैं?
मजा नहीं आया।
कभी कभार मजा ना आने में ही मजा होता है। कहीं महल को छोड़ना तुम्हारे लिए दुश्वार तो नहीं? हुँ?
मैंने इन पत्थरों के महल में उम्र गुजारी है। अगर इन सुतूनों से मुझे मोहब्बत हो गई होती तो मैं मुख्तार की बीवी ना बनती।
जवाब दंदान शिकन है। क्या मैं पूछ सकता हूँ कि बानो किस बात पर गमजदा है?
मुझे याद आ रहा है, सर भी याद आ रहा है मुझे। उसके साथ महल में आई थी, उसके बगैर जा रही हूँ। खुदा उसकी मगफिरत फरमाए। अगर वो होता तो भी दरवाजे पे खड़ा होता और चिल्ला रहा होता, जल्दी कीजिए बीबी जी, जल्दी कीजिए, मैंने ऊंट पर कजावा रख दिया है। बेचारा बेजबान जानवर तकलीफ में है, तकलीफ में है वो।
खुदा उसकी मगफिरत करे। जर भी नौकर नहीं था, गुहारे नायाब था। मेरे लिए तो वो एक माँ से ज्यादा चाहने वाली दाया की तरह था।
मेरे लिए लफका का मतलब है बदोश करने वाली खुशबू, लहरों की शरशर की आवाजें, मुर्गे की सुप की अजान, खेतों में तेज हवा की आवाज और सरबी, वो भाई जो दरख्त के साए की तरह मेरे लिए एक हक ना जताने वाला शख्स था, जिसके साए तले में लफका की गर्म हवाओं से महफूज रहती थी और उसे बार बार तंग करती थी। एक दफा भी उसने बदतमीजी से जवाब नहीं दिया। लफका का इलाका जंगल की भेड़ों और कुत्तों की खौफनाक आवाजों के साथ सरबी के बगैर बहुत डरावना होगा।
आप मोहतरम ख्वातीन उन घरों की चश्मो चराग हैं, जिनकी एक एक ईंट आपके मर्दों की पेशानी के पसीने के मरून मिन्नत। जिन जवानों ने अपने काम काज छोड़ दिए हैं, तलवारें हाथों में ले ली हैं, ताकि अपने शर्फ, दीन और नामूस का दिफा करें। जो रौब और वहशत कूफे के अशरार ने दिलों में डाल दिया था, उसने हमें मजबूर कर दिया कि कुछ अरसे इस बड़े महल के मेहमान हो जाएं। जानता हूं कि आप में से अक्सरियत को ये पसंद ना था और महल में रहना आपके लिए निहायत दुश्वार था। मरहूमा शीरी बानो भी इस बात का एक बड़ा नमूना थी, जो महल में रहने को बर्दाश्त नहीं कर सकती थी, मगर दिल पर जबर करके मजबूरन यहाँ पर ठहरी रही। काश वो चंद रोज और सब्र कर लेती और हमें अपना सोगवार न बनाती।
तुमने कब से आईना नहीं देखा?
क्यों?
तुम्हारे सर और दाढ़ी के बाल तुम्हारे दांतों के रंग के होते जा रहे हैं।
तुम्हारे ख्याल से ये कैसी निशानी है?
इस बात की अलामत है कि तुमने इक्तदार के सरकश घोड़े को लगाम दे रखी है। तुम इक्तदार पर सवार हो, इक्तदार तुम पर सवार नहीं। बड़े लोग बड़े बोझ के तले कमर नहीं झुका लिया करते, बाल सफेद कर लेते हैं। तुम्हें अदल इंसाफ का कम है मुख्तार, लिहाजा अपने आप पर जुल्म मत करो, थोड़ा बहुत अपनी फिक्र भी क्या करो।
अदल से हुकूमत करना, तेज तलवार पर अपनी गर्दन रख देने के बराबर है। एक लम्हे की भी गफलत कर ली तो शहर कट जाएगी। मैं जिस कदर हुकूमत के मामलात में आगे बढ़ता जा रहा हूँ, उतना ही मेरे मौला अली की मजलूमियत मुझे समझ में आती जा रही है। मौला अली की तकलीफों का इदराक जानलेवा है उमर। उसका सबसे छोटा असर बालों का सफेद होना है।
अब जबकि खुदा के लुत्फ व करम से लईनों का शर खत्म और खतरा तमाम और अमन नियत बरकरार हो गई है, बेहतर है कि आप भी अपने सादा और हसीन घरों को लौट जाएं। अपने हुजरों की गर्द गुबार और मकड़ी के जाले खत्म कीजिए। آپ کی مرغیاں، بطخیں اور بغیچے آپ کے دانے پانی کے منتظر ہیں۔ جائیے اور اپنے گھروں میں عشق کی آب و ہوا کو دوبارہ قائم کیجیے۔ امیر مختار بزادے خود آپ لوگوں کے محل سے جانے کے بارے میں اجازت دینے آنا چاہتے تھے، مگر میں نے پیش کلامی کی اور ان کے دل کی بات آپ کے حضور میں عرض کر دی۔ خدا جانتا ہے کہ مختار، میں اور آپ کے شوہروں میں سے کسی ایک نے بھی قیام سے وراثت پانے کی نیت سے تلوار نہیں چلائی۔ اگر مجبوری نہ ہو تو محل میں رہنا ہمارے لیے غیر پسندیدہ بات ہے اور قیام کی خواہان عدل حکومت کو بدنام بھی کرتا ہے۔ فی امان اللہ۔
مرحبا عبد الرحمن، ہم شکر گزار ہیں کہ تم نے ہمارے بدلے زحمت کی اور ہمارے بوجھ کو ہلکا کر دیا۔ جو جھوٹے افراد ہمیں کذاب، ہمارے قیام کو بے معنی اور ہماری حکومت کو غاصب ٹھہراتے ہیں، ان کا سارا خوف ہمارے عدل و انصاف سے ہے۔ عدل کے طرفداروں کا ایک نظریہ یہ بھی ہے کہ صاحبان منصب حکومت عام لوگوں کی طرح زندگی بسر کریں۔
ہائے، گویا کوئی خواب دیکھ رہے تھے۔ اب ہمیں دوبارہ اپنے اسے کیڑے مکوڑوں سے بھرے گھروں کی طرف لوٹ کر جانا پڑے گا۔
بے فکر رہو بہن، کوفے میں جدھر دیکھو شیمل خولیا اور ہرملا جیسے لوگوں سے بھرا پڑا ہے۔ میرے خیال سے پھر ہم اس جنت کے مہمان بن جائیں گے۔
خدا کرے تمہاری بات پوری ہو بہن۔
تم چپ کیوں ہو عمرہ؟ تمہیں تو اس خبر سے خوش ہونا چاہیے۔ ام ثابت کی زبان کی ڈنگ سے تمہاری جان چھوٹ گئی۔
مختار کے لیے فکر مند ہوں راہلا، وہ زمین سے اکھڑتا جا رہا ہے۔
تم پریشان مت ہو، میرے اور تمہارے لیے ہمارے مردوں کی یاد ہی شوہر کہلاتی ہے۔ میرا دل تو بے قرار ہے اس آشیانے کے لیے جو ابراہیم کی خوشبو سے بھرا ہوا ہے۔ مجھ سے ملنے آؤ گی نا عمرہ؟
زندگی رہی تو آؤں گی انشاءاللہ۔
اوہ، سکون مل گیا۔ خدا تمہارے باپ کی مغفرت کرے مختار، کتنا اچھا کام کیا اس نے ہمیں اس قید خانے سے چھڑا کے۔ میں تو مر گئی تھی بچوں کی ٹیاں ٹیاں سن سن کر۔ اتنی ساری غریب اور بے ڈنگی عورتوں کے ریوڑ کے ساتھ مل کر رہنے کی کون حسرت کرتا ہے؟ کوئی بھی جگہ انسان کے اپنے گھر کے جیسی نہیں ہوتی۔
ابو مفلس، خلیفہ زبیری کو لکھو کہ ہم آپ کے احکامات کے تابع دار ہیں۔ ہم نے سنا ہے کہ بنی امیہ نے حجاز کی طرف حملے کی ٹھان لی ہے۔ حرم بیت اللہ کا دفاع ہر مسلمان پر فرض ہے۔ لکھو کہ اگر ہماری مدد کی ضرورت محسوس کریں تو مضائقہ نہ کریں، خدا کا لشکر جہاد کے لیے تیار ہے۔
جی امیر۔ ہم خلیفہ کے احکامات کے تابع دار ہیں۔ بنی امیہ نے حجاز کی جانب لشکر کشی کی ہے۔ حرم بیت اللہ کا دفاع ہر مسلمان کی ذمہ داری ہے۔ اگر آپ کو ہماری مدد کی ضرورت ہے تو مضائقہ نہ فرمائیے گا، خدا کا لشکر جہاد کے لیے تیار ہے۔ والسلام، مختار ابن ابو عبید ثقفی۔
ملعون ہمیں بے وقوف بنانا چاہتا ہے۔ یہ لمبا چوڑا جھوٹ آپ سب نے بغور سن لیا۔ ہمارے حاکم سے لڑا ہے، اسے کوفے سے نکال چکا ہے، سارے مزے لوٹ چکا ہے، اور پھر خط میں ہماری اطاعت کی باتیں کرتا ہے۔ شیطان کہیں کا، ایسے خط و کتابت کر رہا ہے کہ جیسے ہم، کہنا نہیں چاہیے، گدھے ہیں۔ عراق عرب باڑ میں جائے، مگر ان اس توہین کا کیا کریں؟
میرے خیال سے
مختار کے اس سازشی میٹھی لہجے کے پیچھے کوئی بڑی چال ہے۔
جعفر شک نہ کرو، مختار اس خط و کتابت اور دل سوز ماں کے لہجے کے ذریعے ہمارے غصے سے بچنا چاہتا تاکہ پرسکون ہو کر فتح موصل پر توجہ دے سکے۔ یقین کرو جعفر، ابن مرجانہ پر غلبہ پانے کے بعد ہمارے خلاف تلوار
اٹھائے گا۔
شاباش۔
معافی چاہتا ہوں بھائی، آپ مختار کی مکاری سے واقف ہیں تو حملے کا حکم کیوں نہیں دیتے؟
فی الحال یہ مصلحت کے خلاف ہے کہ ہم اس سے پنجہ آزمائی کریں جعفر، خاص طور پر جبکہ وہ بنی امیہ کے خلاف کھڑا ہوا ہے۔ ابن زیاد کا شر دفع کرنا تمام مسلمانوں کے مفاد میں ہے۔ ابھی درایت اور سیاست کے ساتھ اس باغی جانور کو مہار کیا جا سکتا ہے۔ یہ لو مخزومی، یہ رہا تمہاری عمارت کا حکم۔ اور یہ رہے 30,000 سونے کے سکے، یہ کوئی چھوٹی رقم نہیں ہے۔ اس رقم سے کم آدھے خانہ کعبہ کو سنہرا کیا جا سکتا ہے، جو میری بہت پرانی آرزو تھی۔ مگر افسوس کہ کوفے پر تسلط پانا خانہ کعبہ کو رونق بخشنے سے زیادہ واجب ہے۔ مختار کے مطابق جیسا کہ اس نے لکھا ہے ہمارا تابے دار ہے، اسے کوفہ تمہارے حوالے کر دینا چاہیے۔
اگر حوالے نہ کرے تو
پھر اس سونے کی ڈھیر سے ایک لشکر بناؤ اور اس کے شر کو دبا کر دو۔ دیکھو کیسے جگمگا رہے ہیں۔ اتنے سارے سونے سے تم سارے جہاں کی آنکھوں کو اندھا کر سکتے ہو۔
کیا آپ کے مطابق یہ ہو سکتا ہے؟
یہ بہت ہی آسان کام ہے مسلمان، کتنے احمق ہو تم۔ اگر نہ ہوا تو اپنے اس بڑے سے سر کو بصرہ کی طرف موڑ لینا۔ جعفر، کیا تم سمجھتے ہو کہ عمر ابن عبد الرحمن مخزومی اس میدان کے قابل ہے؟ ابھی نکلا نہیں ہے یہاں سے اور اس کا پجامہ بھی کر۔
معافی چاہتا ہوں بھائی، اتنا تو مان جائیے کہ یہ گلے میں پھنسنے والا نوالا ہے، اس کا حق ہے وہ گھبرائے، میں اسے سمجھا دوں گا۔
میرا دل اتنے سارے سونے پر جل رہا ہے جعفر، مجھے ڈر ہے وہ انہیں ضائع نہ کرتے۔
بہرحال میں تمہاری رائے پر بھروسہ کرتا ہوں جعفر، صرف اتنا کرو کہ سونے کے ڈھیر کو میرے پچھتانے سے پہلے میری نظروں سے دور کر دو۔
رہی نئے گورنر کی قیمت،
کتنے ہیں یہ؟
70,000 دینار۔
او واہ، یہ کچھ زیادہ نہیں، یہ تقریباً اس رقم کی دگنی ہے جو زبیر کے بیٹے نے نئے گورنر کو دی ہے۔
چارہ کوئی نہیں، مجھے امید ہے کہ اس رقم کو دیکھنے سے گورنر صاحب لالچ میں پڑ جائیں گے اور کوفہ کے علاوہ کسی اور جگہ عمارت کے لیے چلے جائیں گے.
قبول نہ کرے تو؟
قبول نہ کرے تو تمہیں دوسری زبان میں بات کرنی ہوگی.
دو اونٹ اور ایک سوار. بعید ہے کہ وہ مختار کی جانب سے ہو.
کیوں بعید ہے امیر؟
اگر مختار سرکشی کرنا چاہے اور قبے کو ہمارے حوالے نہ کرے تو اس کے لیے وہ ایک ہی قاصد بھیجے گا. اگر وہ خلیفہ کی اطاعت کرنا چاہے اور اپنی زبان پر قائم رہے تو اسے ایک بڑا قافلہ شان کے ساتھ اور دبدبے کے ساتھ ہمارے استقبال کے لیے بھیجنا چاہیے تھا. یہ کارما تو کسی سے بھی شباہت نہیں رکھتا.
نتن
مختار کا سپاہی
تو تمہارا قتل واجب ہے.
کیوں؟
کیونکہ تم مختار کے آدمی ہو.
مختار کا آدمی ہونا جرم ہے کیا؟
مختار اور اس کی پوری حکومت اجموں کی حمایت کی وجہ سے مجرم ہے. اونٹوں پر کیا لدا ہوا ہے؟
تلا.
تلا؟
ہاں 70,000 دینار ہیں.
یقیناً ان اجموں کے حقوق ہوں گے جو مختار اور اس کی حکومت کے نام پر اچھلتے ہیں.
جی نہیں، قیمت ہے نئے گورنر کوفہ کی.
مجھے ایسا محسوس ہو رہا ہے کہ ضرور کوئی گڑبڑ ہے.
آپ کہیں تو ان ڈاکوؤں کو مار بھگائیں.
اس سے کیا ہوگا؟
ایک تیور دکھائیں گے تو کوفے والے آپ کو بآسانی قبول کر لیں گے.
چند ڈاکوؤں کو بھگا دینے سے تو کوفے والے ہمارے قدرت کے روب میں نہیں آ جائیں گے، خاص طور پر کوفے والے جن کی تلواریں ان کے دماغ سے زیادہ چلتی ہیں.
اس بڑے خزانے کی برکت سے اس کی جان بخش دیتے ہیں اور گھوڑے اور اونٹوں کو لے جائیں گے.
تمہیں بہت کھجلی ہے.
اس خزانے سے نازک بدن کنیزیں خریدیں گے تاکہ وہ ہمیں کھجائیں.
تو تمہارا سر تمہارے بدن پر بے چین ہو رہا ہے.
اچھا مزہ کر لیتے ہو تم چلگوزے.
شاید مجھے اپنی مرچوں والی تیزی تم لوگوں کو دکھانی پڑے گی. اگر ان اونٹوں کو تم لوگوں نے ہاتھ بھی لگایا تو اپنے قتل کے خود ذمہ دار ہوگے.
اسے چباؤ، ہم بھی دیکھتے ہیں کتنا تیز ہے.
عجوبہ ہے یہ شخص، غضب کا لڑاکو ہے.
یہ غضب کا مارکا ہماری نظروں کے سامنے کوئی حکمت ضرور رکھتا ہے.
کیسی حکمت امیر؟
مجھے نہیں لگتا کہ مختار کوفے کو ہمارے حوالے کرنا چاہتا ہے. سے دگنی ہے جو کہ خلیفہ نے مجھے دی ہے. مگر میں پاگل ہی ہوں گا جو کوفے کی حکومت کی کرسی کو 70,000 دینار کے بدلے بیچ ڈالوں؟
مرضی ہے آپ کی، چاہیں تو نہ بیچیں۔
اگر نہ بیچوں تو کیا کرو گے؟
میں تو ایک مجبور سپاہی ہوں، اگر نہ بیچیں گے تو آپ کو مختار سے لڑنا ہوگا۔ اگر چاہیں تو اس کی فوج کی ایک جھلک دیکھ سکتے ہیں، وہ سب ایسے جمجو ہیں کہ مجھ جیسے لوگ ان کے مقابلے میں ہیں ہی چاہیں۔
میں نے کہا تھا نا کہ اس مارکے کے پیچھے کوئی حکمت چھپی ہوئی ہے۔ زہرن مختار سے سودا کرنے کے علاوہ اور کوئی چارہ نہیں۔
گیدڑ کی مانند ہار کے آئے ہو
تو کیا میں گیدڑوں کی طرح ناکام ہو جاتا؟ ظاہر ہے کہ میں کامیاب ہو گیا ہوں، مد مقابل پہلے تو نہیں مان رہا تھا، منصوبے کے مطابق جب لشکر کے پرچم اسے دکھائے تو اس کے چیرے کا رنگ اڑ گیا۔
یہ ہماری ترکش کا آخری تیر تھا۔ زبیر کے بیٹے کو اگر ہماری چال کا پتہ چل جائے تو ہمارے مکے سے مراسم خراب ہو جائیں گے۔
بالآخر اسے خبر تو ضرور پہنچے گی۔
مجھے امید ہے کہ ابن زبیر کو خبر ملنے سے پہلے ابراہیم ابن زیاد کا کام تمام کر چکا ہوگا۔
میرے خیال سے اگر تم ان 70,000 دینار کو ابراہیم کے لشکر پر خرچ کر دیتے تو جلدی مقصد تک پہنچ جاتے۔
ابراہیم کو دینار نہیں چاہیے زائدہ، اسے وقت چاہیے۔
خدا کرے کہ خوشخبری ہو تمہارے پاس۔
ایسا ہی ہے، نصیبین کے گورنر نے جب خط کو دیکھا تو اسے چوم کے آنکھوں سے لگایا اور تسلیم کی علامت کے طور پر ہاتھ اٹھا لیے۔ اب وہ آیا ہے تاکہ بیعت کر لے اور ایک سال کا خراج بھی ساتھ لے آیا ہے۔
کہاں ہے؟
ان ٹیلوں کے پیچھے ہے، میں جلدی آ گیا تاکہ اطلاع دے دوں۔
ابن لغائط۔
جی امیر۔
آپ لوگ یہیں رکیے، اتنی دیر میں ہمارے سپاہی کچھ سکون کا سانس لے لیں گے، میں گورنر سے ملاقات کے لیے جا رہا ہوں۔
جی امیر۔
بہت خوش نظر آ رہے ہو بھائی۔
کیوں نہیں، آج میں بہت خوش ہوں۔ مجھے آج سمجھ آیا ہے کہ مالک اشتر کا بیٹا ہونا کیسی دولت اور نعمت ہے۔ نور برسے آپ کی قبر پر بابا۔ اس نے جب ہمارے مرحوم بابا کا نام سنا تو ان قریب میرے پاؤں چومنے کے لیے جھکنے والا تھا۔
مالک کی میراث اس کی عزت و آبرو ہے۔ مالک کی عزت و آبرو محبت علی ہے۔ دعا کرو کہ ہم اچھے بیٹے ثابت ہوں اور ان کی لاج رکھ سکیں۔ السلام علیکم ورحمۃ اللہ وبرکاتہ۔
وعلیکم السلام، اہلن وسہلن۔ آفرین ہے اس توازو اور انکساری پر۔ آپ کی میزبانی ہمارے لیے فخر و سر بلندی کا باعث ہے۔ آپ کے ہوتے ہوئے حسب و نصب کی گفتگو کرنا توہین ہے۔ آپ کے مرحوم والد دنیا جہاں کی انسانیت کے لیے باعث فخر تھے۔ اگر سورج بھی مالک اشتر کا نام سن کر سر خم نہ کرے تو اس نے جسارت کی ہے۔ ہم تو پھر خاک کے ذرے ہیں، یہ ایک ناچیز سا تحفہ ہے نصیبین کے لوگوں کی جانب سے۔ یہ سالانہ خراج ہے جو آج سے پہلے شام کے غاصب حکومت کو پیش کرنا پڑتا تھا۔ امید کرتے ہیں کہ آپ قبول کر لیں اور ہمیں شرمندہ نہ فرمائیں۔
میں مشکور ہوں جناب گورنر۔
امیر ابراہیم ابن مالک کے اشتر 3000 سے زائد عراقیوں کے ساتھ شہر نصیبین تک پہنچ گیا ہے. حاکم شہر نے اس کی بیعت کر لی ہے اور اس نے وعدہ کیا ہے کہ اس کے لشکر کے کھانے پینے اور خراج کا پابند رہے گا.
ہمارے راستے کی تھکن اترنے کا انتظار کرتے اس کے بعد نہی کے بیٹے کی خبر ہمیں سناتے.
آپ پہ قربان جاؤں, آپ نے خود ہی سکھایا ہے کہ جنگ کی خبر نماز صبح کی طرح ہے, اگر دیر سے حرکت کرو گے تو قضا ہو جائے گی.
کیا یہ مثال ہمارے ذریع اقوال میں سے ہے؟
جی امیر, ایک گوہر نایاب ہے آپ کی زبان سے.
اچھا ٹھیک ہے, تمام تر نمائندوں اور سرداروں کو مطلع کر دو کہ اجلاس کے لیے آ جائیں اور کھانا بھی ہمارے ساتھ کھائیں.
جی امیر.
پھر کہاں گم ہو گئے؟ پھر اونٹ کے خواب کے بارے میں سوچنے مت لگ جانا, میرا دماغ خراب ہو جاتا ہے اس سے.
اس اونٹ کے بیٹھنے کی فکر کے بجائے اشتر کے کھڑے ہو جانے کی فکر میں پڑ گیا ہوں. مختار, مالک اشتر کے بیٹے کے بغیر بھی ایک خطرناک مد مقابل ہے. جس دن اس مردار یزید کے حکم پر میں نے مختار کو آزاد کیا تھا, میں سمجھ گیا تھا کہ کسی ایسے دن مجھے اس کا خمیازہ بھگتنا پڑے گا. اشتر کا نام ہی ہر بہادر سپاہی کو ڈرانے اور جنگ سے پہلے ہی اور دینے کے لیے کافی ہے.
اشتر کا بیٹا اپنے باپ مالک اشتر کی نسبت سے ایک بڑا نام ہے, مگر زیاد کا بیٹا بھی کچھ چھوٹی موٹی چیز نہیں ہے. میں نے تو وہ دن دیکھے ہیں کہ عمر و عاص کو ابن زیاد کے پاس سیاست سیکھنی چاہیے تھی.
امیر, شام کا لشکر نصیبین تک پہنچ گیا ہے اور ہم سے ایک منزل کے فاصلے پر پڑاؤ ڈال چکا ہے. وہ تقریباً 20,000 افراد ہیں.
مرجانا کے بیٹے کی سنا,
وہ بھی آیا ہے. سنا ہے کہ مجوسیوں اور بے دینوں سے جہاد کرنے کی نیت سے غسل جہاد بھی کیا ہے اس نے.
جاؤ اور خبر رسانہ کو اطلاع دے دو کہ ابن مرجانا کی خبریں مجھے ایک ایک باریکی کے ساتھ فوراً چاہیے, حتیٰ کہ اس کے کھانسنے کی خبر بھی.
جی امیر.
سنا تم نے ابن لغیت, اس ملعون نے مستعبات کو شامیوں کو دھوکہ دینے کا ذریعہ بنا رکھا.
آخر یہ ابو سفیان کے طرفداروں کی ذاتی خصلت ہے, تفین میں بھی انہی ہیلیوں کے ذریعے مولا علی کے لشکر کو فریب دیا ہے انہوں نے.
یہ خطرناک جال ہے,
شیعوں نے جالوں میں پھنس پھنس کے انہیں توڑنا سیکھ لیا ہے.
جہالت کے غیر مرے زخموں سے خدا کی پناہ.
اشتر اور اس کا خاندان عراق کے سب سے زیادہ نامی گرامی لوگوں میں سے ہے. عراقیوں کی نظر میں مالک اشتر ہمیشہ سے بادشاہ تھا اور اس کا بیٹا شہزادہ. مجھے تو حیرت ہے کہ اس نے مختار کی بیعت کیسے قبول کر لی.
میں نے سنا ہے اس سے نہ چاہتے ہوئے مختار کی بیعت قبول کی ہے.
میں نے بھی سنا ہے کہ اشتر کا بیٹا شیعوں کا بڑا اور امیر ہونا چاہتا تھا. مختار نے کس چال سے اسے ٹھنڈا کیا ہے یہ تو خدا ہی جانتا.
کوئی منصوبہ ہے آپ کی نظر میں؟
ہمیں چاروں جانب سے اشتر کے بیٹے پر حملہ کرنا ہوگا. ایک طرف سے اس کی عربی غیرت کو چھیڑے کہ وہ عجموں کے ساتھ کیوں ملا ہوا ہے, اور دوسری جانب اس کی خاندانی رگ کو. اگر عراق پر شیعوں کو حاکم ہونا چاہیے تو اشتر کا بیٹا اور اس کا قبیلہ اس کا زیادہ حقدار ہے کہ عجم لوگ یا ثقفی قبیلہ حکومت کرے. تیسری جانب اشتر کے بیٹے کی اردو گاہ ہے جو احتمالی مخالفتوں کے لیے تیار ہیں. ہے کچھ ایسے باغی جو شامیوں کی مال غنیمت کی نیت سے میدان میں آئے ہیں. مجھے اطلاع ملی ہے کہ پچھلے جنگ میں انہیں زیادہ مال غنیمت نہیں مل سکا. چوتھی جانب سے وہی عام انداز سے جنگ کرنا ہے, لڑو تاکہ لڑیں.
جب سبھی کچھ سوچا ہوا ہے آپ نے تو پھر پریشان کیوں ہیں؟
ابن نمیر, اس جنگ سے ڈرو جس میں تم یہ سمجھتے ہو کہ جیت جاؤ گے.
اے
अली का अंदाज क्या,
अदल और इंसाफ है।
अली का अंदाज क्या, अदल और इंसाफ है।
क्या हुआ?
मेरे ख्याल से इब्ने हूर है जिसकी आदत है हमेशा मुखालफत करने की, रोजाना किसी बहाने से शर फैलाता है।
तुम लोगों ने अब तक मुझे क्यों नहीं बताया?
मैं शर्मिंदा हूँ अमीर, हम आपको परेशान नहीं करना चाहते थे। हमें लगता था कि उसकी अक्ल ठिकाने लग जाएगी।
हमारे लश्कर की तादाद की कोई अहमियत नहीं इब्ने लुगैन, नीयत लश्कर कामयाबी की शर्त है। इब्ने मरजाना ने जितना हमारे दरमियान फूट डालने की कोशिश की है, उतनी अपनी लश्कर के शमशीर जनों की तरबियत पे भी नहीं की होगी। एक कीड़ा पूरी की पूरी फसल को खराब कर सकता है। इब्ने हुर जैसे लोग उसी कीड़े की मानिंद है।
अली का अंदाज क्या, अदल और इंसाफ है। अली का अंदाज क्या,
ये क्या तमाशा है इब्ने हुर?
कौन सा तमाशा शहजादे? हम अपने मौला के तरीके का नारा लगा रहे हैं।
मौला अली का तरीका उनके चाक दिल मुरीदों पर पोशीदा नहीं है। अली ने अदल की खातिर जान दे दी, तो मौला अली की पैरवी करने वालों को किस जुल्म की खबर देने आए हो?
कौन सा जुल्म? मैं गिनता हूं, तुम लिखते जाओ। बेहतरीन आला नस्ल के घोड़ों, नर्म और गर्म खीमों और मोटे ताजे निवालों, जिरहों और बाकी सामान की तो बात ही नहीं करता। तकरियत के खिराज में से आपने सिर्फ 5,000 दिरहम मुझे और मेरे खानदान को दिए और बकाया मुख्तार को भेज दिए। मैंने उफ नहीं कहा। नसीबैन के खिराज में से फिर हमें एक हकीर सी रकम मिली। क्या ये है अली का इंसाफ? खौफ और खतर हम अपनी जान पर लें और उसके गनाइम मुख्तार और उसके अजीजों को मिलें।
जंग के गनाइम मुसलमानों के बैतुल माल से मुताल्लिक होते हैं, जिनसे अच्छी खासी मखलूक के मामलात को चलाना होता है। ये गलत है कि सारा का सारा माल गनीमत मेरे और तुम्हारे दरमियान और फौज के दरमियान बच जाए।
मुझे ऐसी बेमानी तौजीहात नहीं सुननी। कौम कोई सड़कों पर भूखी नहीं पड़ी हुई कि जिनकी रोटी पानी उनके फौजियों के गनाइम पर चल रही हो।
इब्ने हुर, इस लश्कर ने अपनी जान को चंद दिरहम और दीनार के बदले नहीं बेचा कि बकौल तुम्हारे चंद सिक्कों की खातिर बातें बनाकर तफर्रुके में पड़ जाए और माल गनीमत की लालच करें। तुमने माल गनीमत की लालच में तलवार उठाई है तो जा सकते हो, रास्ता खुला है तुम्हारे लिए। वहां जाओ जहां हकीर सी रकम के बजाय बड़ी बड़ी रकम दी जाती है। मुझे दरहम और दीनार वाले सिपाही नहीं चाहिए।
क्या ये तुम्हारा आखिरी फैसला है?
मेरा पहला फैसला भी यही था।
बहुत खूब। जो भी इन हरकतों को बर्दाश्त कर सकता है वो रुक जाए, अपनी उंगलियां अपने कानों में डाले और कुछ ना बोले। इब्ने अश्तर, मैं और मेरे खानदान के लोग जा रहे हैं ताकि तुम लोग हमें अहमक ना समझो। हम जा रहे हैं आपके अमीर से अपना हक मांगेंगे।
क्या ये बेहतर ना हुआ कि अमीर मुख्तार को एक खत लिख दे और जो कुछ हुआ उसकी खबर दे दे? कहीं इब्ने हुर की लगाई बुझाई अमीर को हमसे नाराज ना कर दे।
मुख्तार इससे कहीं ज्यादा होशियार है कि इब्ने हुर जैसों की चालों के जाल में आ जाए। मगर फिर भी खत लिख देना अदब और ताबेदारी का तकाजा है।
खुदा के सिपाहियों, मैं इब्ने हुर के इस तमाशे से समझ गया कि आपका दुश्मन शदीद खौफजदा है और वो हमारे दरमियान तफर्रुका डालकर अपने खौफ और हिरास का इलाज कर सके। अगर मेरी मानते हैं तो सुन लीजिए कि जो आवाज भी दूयत की बदबू से भरी हुई हो वो दुश्मन की चाल है।
آج مال غنیمت کے بہانے، کل عرب اور عجم کے بہانے۔ میں نصیحت کرتا ہوں کہ راتوں کو اپنی بیٹھکوں میں جنگ صفین کے تلخ اور غمگین حالات کو یاد کیجیے۔ ہم نے اپنے گھروں کے سکون اس لیے نہیں چھوڑے کہ مال غنیمت حاصل کرنے کی سوچیں، ہم اس مرہم کی تلاش میں آئے ہیں جو ہمارے دل کے زخموں کی دوا بن جائے۔ میرے مراد ہمارے آنسوؤں کی گواہ ہے۔ ہم اپنے شہید امام کے خون کا بدلہ لینے کے لیے اٹھے ہیں۔ شہید امام کے خون کا بدلہ لینے کے لیے اٹھے ہیں۔